नमस्ते, अहिले सुनिन्छ होला, माफ गर्नु होला, हामी फेरि सुरु गर्नेछौँ। त्यस कारणले मैले अस्ति तपाईँहरूलाई मण्डलीको सम्बन्धमा कसरी हामीले प्रार्थना गर्ने, हामीले मण्डलीमा के कुरा चाहने यो सम्बन्धीमा मैले भनेको थिएँ। अनि भर्खरै हामी हेर्दै थियौँ एफिसी 4:1-3 पदमा, अनि यहाँनिर विशेष गरी प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु। अनि यो पावलले जब उसले आग्रहपूर्वक बिन्ती गर्दछु भन्छ, त्यो चाहिँ एउटा महत्त्वपूर्ण कुरा भनेको हुन्छ भन्ने हामीलाई थाहा छ कि जुन बोलावटमा तिमीहरू बोलाएका छौ त्यही योग्यको जीवनयापन गर। त्यसैले तपाईँ र मेरो बोलावट भनेको के, मैले त्यही कुरा भन्दै थिएँ अनि ठ्याक्कै यहाँनिर गयो। दुई किसिमको बोलावट, एउटा चाहिँ परमेश्वरको राज्यमा हामी मृत अवस्थाबाट उहाँमा विश्वास गरेर नयाँ जीवनमा बोलावट, हरेक व्यक्तिको उद्धार हुने कुरा एउटा भयो। जब उद्धार हुन्छ हो, यो विषयमा धेरै मान्छेको कन्फ्युजन छ, किनभने धेरै जस्तो मान्छेको विश्वास चाहिँ के हुन्छ भने मण्डली जाने अनि बाँकी त्यति नै हो, होइन? अनि कति धेरै मान्छेहरू कोही चाहिँ अब सबै कुरामा व्यस्त पनि छन्। तर एउटा कुरा मैले परमेश्वरको वचनमा के पाएको छु भने तपाईँहरूलाई म सिकाउने प्रयास गर्छु। त्यही कारणले वचन राम्रोसँग सुन्नु पऱ्यो, मण्डलीमा आउनु पऱ्यो, होइन? मण्डलीमा सिकाएका कुराहरूलाई ध्यान दिनु पऱ्यो। ती कुराहरूमा तपाईँले बुझ्नुपर्ने कुराहरू धेरै छन्, होइन? भनाएको मतलब कुनै पनि व्यक्ति, चाहे ऊ जस्तो सुकै अवस्थाको होस्, जस्तो सुकै अवस्थाको होस्, यहाँसम्म कि राम्रोसँग हिँड्न नसक्ने, आँखा देख्न नसक्ने, ढाड मात्रै दुख्ने, परमेश्वरले चलाउनुहुन्छ, बुझ्नुहुन्छ? हरेक व्यक्ति परमेश्वरको बोलावट पाउँछ, त्यो चाहिँ उहाँको सेवा गर्ने बोलावट। हरेक व्यक्तिलाई के भनेको छ, पवित्र हो भनेको छ। अनि यहाँ पवित्र हुने कुराको बारेमा आज तपाईँलाई अलिकति सिकाउँछु। त्यस कारणले यो पवित्र हुनेको मतलब के रहेछ तपाईँले बुझ्नुहुन्छ। पवित्र हुने भनेको चाहिँ अब हाम्रो यहाँ झट्ट शब्दबाट बुझ्दाखेरि चाहिँ पवित्र र अपवित्र, सङ्ग्लो पानी र धमिलो पानी, होइन? अथवा खराबी मिसिएको र नमिसिएको, त्यो पवित्र र अपवित्र त्यसरी हामी हेर्छौँ। तर परमेश्वरको वचनमा त्यो कन्सेप्ट ठिकै छ, त्योभन्दा धेरै गहिराईमा धेरै फरक छ। यो चाहिँ विशेष गरी हामी कसको सेवामा पुरा समर्पित छौँ, त्यो विभाजन बिना, के भन्छ त्यसलाई, पूर्ण रूपले परमेश्वरको सेवामा परमेश्वरको निम्ति समर्पित हुनु चाहिँ पवित्र हुनु भन्ने अर्थ बाइबलमा छ। वास्तवमा ग्रिकमा त्यो पवित्रता भन्ने शब्दको खास अर्थ चाहिँ चट्टै काट कट अफ भन्छ, काटेको जस्तो छुट्याएको, अलग गरियो, त्यो भन्ने अर्थ लाग्छ। त्यसको मतलब तपाईँ र म पवित्र हुने भनेको चाहिँ परमेश्वरको निम्ति हुने, यो कुरो हो, यो कुरो नबिर्सिनुहोस्। ए, पवित्र हुनुपर्छ, के गर्ने त, परमेश्वरको निम्ति हुने। हाम्रो मनमा, हृदयमा, विचारमा, योजनामा, कुनै पनि चाहनामा खालि परमेश्वरको इच्छा के छ त्योभन्दा दाहिने बायाँ जानु भएन, सम्भव छ? त्यो परमेश्वरको बोलावट। त्यही कारणले त बोलाएका धेरै हुन्छन्, के अरे चुनिएका धेरै हुन्छन्, के भनेको छ बाइबलमा, कसले भन्नु सक्छ त्यो? बोलाएका धेरै हुन्छन्, चुनिएका थोरै हुन्छन्, होइन? मलाई प्रभु प्रभु भने सबै स्वर्गको राज्यमा जान योग्यको हुँदैन। को योग्यको हुन्छ? त्यो जसले पिताको इच्छा गर्छ। अब तपाईँ र म आज बिहान के छ भने, तपाईँ र मेरो हातमा अगाडि छ परमेश्वरको बोलावट, हामीले कुन छान्ने, पिताको इच्छा छान्ने, त्यो कुरा हो। त्यस कारणले यो बोलावट अनुसारको जीवन जिउने कुराको सन्दर्भमा अब तपाईँलाई कुनै पनि बेला तपाईँ मण्डलीमा प्रार्थना गर्नुहुन्छ, तपाईँको दिनदिनै सोच्नुहुन्छ, जहिले पनि विचार गर्नुहुन्छ। मैले अघि एउटा प्रश्न गरेको थिएँ क्रिस्चियनले, अब तपाईँ विश्वासी क्रिस्चियन, मान्छेहरूले तपाईँलाई कसरी चिन्नुहोस् भन्ने तपाईँ चाहनुहुन्छ? परमेश्वरले तपाईँलाई कसरी के देख्नुहोस् तपाईँको जीवनमा भन्ने चाहनुहुन्छ? त्यो कुराको विषयमा बाइबलमा धेरै छन्। त्यो बोलावट त्यही, किन उहाँको योजना हो, उहाँको धार्मिकता हो। अनि त्यही विषयमा चारवटा पोइन्ट जसलाई तपाईँहरू मैले मण्डली भएर व्यक्तिगत रूपमा झुन्नु झुन्नुमा तपाईँहरू मेरो चाहना, प्रार्थना, अनुरोध, बिन्ती यही हुनुपर्छ, दिनदिनै सोच यही हुनुपर्छ। बेलुका ओछ्यानमा सुत्न जानुभन्दा अगाडि, बिहान उठेर हिँड्नुभन्दा अगाडि तपाईँको मनमा यही कुरा आउनुपर्छ एज अ क्रिस्चियन, त्यो सम्भव छ। धेरैजना मान्छेहरूलाई परमेश्वरले त्यसरी चलाउनु भएको छ। त्यस कारणले सो चारवटा पोइन्ट तपाईँलाई मैले अस्तिको हप्ता पनि भनेको थिएँ, त्यो मध्येमा पहिलो पोइन्ट चाहिँ प्रत्येक व्यक्तिले परमेश्वरको महिमाको अनुभव गरून्। हरेक व्यक्तिले परमेश्वरको महिमाको अनुभव गरून्। अनि मैले तपाईँलाई के भनेको थिएँ भने यो चारवटा पोइन्ट हेर्न खोज्दाखेरि चाहिँ एकजना साथी भन्नु पऱ्यो, उहाँ चाहिँ अहिले 90 वर्ष पुग्नुभयो, एकदम बिरामी हस्पेस भनेको चाहिँ मर्ने बेलामा हुनुहुन्छ, तैपनि अहिले कुरा गऱ्यो भने उहाँले तु पुरै प्रचार गर्छ क्या। पहिला मैले लन्डनमा 99 भेटेको डिसाइपलसिप कन्सल्टेसनमा, उहाँ क्यालिफोर्नियाकै हो, अनि उहाँले जहिले पनि भन्नुहुन्थ्यो मलाई कि चेलापनको बारेमा कसरी गर्ने भनेर मैले एकचोटि धेरै अगाडि सोधेको थिएँ क्या। रिड के अरे जन 17, युहन्ना 17 अध्याय पढ्नुहोस्, अनि त्यहाँ येशु प्रभुले चेलाको लागि के प्रार्थना गर्नुभयो, त्यही हो चेलापन, त्यही गर्नुपर्छ, त्यही सिक्नुपर्छ, त्यही सिकाउनु पर्छ, अनि त्यही कुरा हामी हेर्छौँ। त्यसैले युहन्ना 17 अध्यायमा येशु प्रभुले क्रुसमा जानुभन्दा अगाडि प्रार्थना गर्नुभयो, प्रार्थना हो। अनि सुरुको 5 अध्याय के अरे 5-6 पदसम्म येशु प्रभुले आफ्नो लागि प्रार्थना गर्नुभएको छ। 6 देखि तल 16 पदसम्म त्यतिखेर उहाँसँग भइराखेको ती 12 जना चेलाहरूको लागि प्रार्थना गर्नुभएको छ। 16 देखि 24 सम्म त्यहाँ नभएको चेला, ती चेलाहरू जो ती चेलाहरूको वचन सुनेर पढेर अब चेला बन्छन्, त्यो चाहिँ तपाईँ र मेरो लागि, त्यहाँ तपाईँ र मेरो लागि गरेको प्रार्थनाभित्र एउटा कुरा के लेखेको छ, पहिलो कुरा त्यहीबाट म हेर्न चाहन्छु। पहिलो कुरा चाहिँ मैले अस्ति तपाईँलाई भनिसकेको छु, तर आज अलिकति त्यो छोटकरीमा मात्रै त्यसलाई मेन्सन गर्न चाहन्छु। प्रत्येक व्यक्तिले चाहिँ परमेश्वरको महिमाको अनुभव गरौँ। युहन्ना 17:22 पदमा के छ भने, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौन्। अब यहाँनिर एकताको कुरा आयो होइन, अघि अनुग्रहले यहाँ एकताको शब्द चलाएको थिएँ एकछिन, एकता। सो हामी एकता कसरी आउने रहेछ, त्यो परमेश्वरको महिमा हामीमा हुनु पर्यो। अनि यहाँनिर वास्तवमा त्यो महिमा चाहिँ प्रभु येशूले जो परमेश्वर पिताबाट पाएको हो त्यो महिमा नै हामीलाई दिनुहुने रहेछ। त्यो तपाईँ र म जब परमेश्वरको सम्बन्धमा हुन्छौँ नि, येशू ख्रिस्टद्वारा मिलापमा आउँछौँ नि, त्यसको परिणाम के हुँदैछ, तपाईँ र मलाई येशू प्रभुले दिएको महिमा जो परमेश्वरबाट आएको महिमा हो, तपाईँ र मलाई त्यो महिमा हामीमा हुन्छ, त्यो हाम्रो महिमा हो, हाम्रो महिमा पनि हो तर परमेश्वरको महिमा होइन, परमेश्वरको महिमामा हाम्रो महिमा। यहाँनिर क्या, जुन महिमा तपाईँले मलाई दिनुभएको छ, युहन्ना 17:22, मैले तिनीहरूलाई दिएको छु ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौँ। त्यसैले यो परमेश्वरको जस्तो एकता हामी आउनुको मतलब के छ त भन्दाखेरि, उहाँको महिमा हामीमा सहभागी हुनु पर्यो। त्यो सहभागी भनेको चाहिँ सम्बन्धबाट आउँछ, सङ्गतिबाट आउँछ, हाम्रो पितासँग र पुत्रसँग सङ्गति हुन्छ। पहिले युहन्ना 1 अध्यायमा तपाईँले हेर्नुभयो भने 3-4 पदतिर तिमीहरूको आनन्द हामीमा पुरा हुन्छ भनेर युहन्नाले भन्छन्, किनभने त्यो आनन्द चाहिँ पिता र पुत्र हाम्रो, ताकि तिमीहरूको सङ्गति हामीमा अनि हाम्रो सङ्गति चाहिँ पिता र पुत्रमा। त्यसैले क्रिस्चियन जीवन एउटा सङ्गतिको जीवन हो। सो यस्तो महिमा जब उहाँ आफै हामीमा प्रकट हुनुहुन्छ तब मात्र अनुभव गर्न सकिन्छ। त्यसैले उहाँलाई हामीमा प्रकटित हुन पुरा हृदय साथ हामीले प्रार्थना गर्न जरुरी छ। त्यसैले तपाईँ प्रार्थनामा त सहभागी हुनुहुन्छ, तपाईँको जीवनमा मिक्स मोटिभ भन्ने थाहा छ, कोही मान्छेप्रति नराम्रो भावना, तितोपना, गर्व छ अङ्ग्रेजीमा, कतिजना मान्छेहरूको जीवनमा मन पर्या मान्छे, मन नपर्या मान्छे, मलाई लाग्छ ठाउँ ठाउँमा बसेको छ होइन, मन नपर्या मान्छे उपर देख्यो भने यता फर्केर हिँड्छन् हो कि होइन। तपाईँ र म क्रिस्चियन भएपछि त्यस्तो हुनुपर्छ पर्दैन, यो मुख्य कुरा हो। होला उसँग तपाईँ सहभागी हुन सक्नुहुन्न, तर सबै मान्छेलाई तपाईँले माया, सबैलाई क्षमा दिनुपर्छ। परमेश्वरले दिएको क्षमा हामीले कसैलाई दिने क्षमाभन्दा धेरै ठुलो छ। त्यसमा बाइबलमा के लेख्छ, उहाँबाट हामीले क्षमा तब पाउँछौँ जब हामी हाम्रो हामीलाई गलत गर्नेहरूलाई क्षमा दिन्छौँ। त्यस कारणले यो सङ्गतिको कुरा गर्दाखेरि हाम्रो प्रार्थना त्यस्तो हुनुपर्छ। अनि अघि यहाँ हिब्रू बाह्रको चौध पद कण्ठ गरेको, सबै मानिससँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। अब यहाँ पवित्रताको बारेमा आज हामी केही कुरा हेर्छौँ। अघि तपाईँलाई मैले अलिकति भनेको थिएँ, मिसावट हुँदैन नि पवित्रतामा, होइन एउटा कुरा, तर मिसावट के हो, हाम्रो जीवन कसको लागि जिइरहेका छौँ त्यो कुरा, यहाँ अलिकति गहिरो एटिच्युड भन्छ, मनधारणा र हृदयको कुरासँग पवित्रताको कुरा छ, होइन? हामीसँग खराब आदत नहुनु एउटा समय एउटा कुरा हो, हामी खराब कुराहरू नबोल्नु अर्को कुरा हो, तर त्योभन्दा नि गहिराईमा हामी चाहिँ एउटा विशेष कुराको लागि समर्पित छौँ, त्यो कुराको ठाउँ अरू कुनै कुराले लिँदैन। त्यो पहिलो पोइन्ट हो, अस्ति तपाईँलाई मैले भनिसकेको छु, हामी परमेश्वरको महिमामा सहभागी हुन्छौँ, किनभने त्यो महिमा जब विश्वास गर्छौँ ख्रिस्ट येशूले हामीलाई दिनुहुन्छ त्यो महिमा। मैले तपाईँलाई धेरैचोटि भनेको छु होला यो कुरा, तिनवटा उद्देश्य मण्डलीको अथवा विश्वासीको, पहिलो येशु प्रभुको पवित्रतालाई प्रतिबिम्ब गर्ने, दोस्रो परमेश्वरको महिमालाई प्रकट गर्ने, तेस्रो येशु ख्रिस्ट जो सत्य हुनुहुन्छ भन्ने कुराको गवाही बन्ने। यो कुरा तिनवटा हरेक विश्वासीसँग हुनुपर्छ, त्यो मण्डलीको निम्ति परमेश्वरको इच्छा हो। त्यो कुरा तिनवटा बुझ्नुभयो है, परमेश्वरको महिमा प्रकटित कसरी हुन्छ, जब तपाईँले परमेश्वरको इच्छा पुरा गर्नुहुन्छ नि त्यहाँ परमेश्वरको शक्तिको काम हुन्छ नि, सबै मान्छेहरू चकित पर्छन्। तपाईँले गरेको काम चाहिँ मानवीय बुद्धिले भन्दा फरक हुन्छ, मान्छेले तपाईँले गरेको काम कसरी दोष लगाउन सक्दैन, तर मान्छे महिमा गर्छ होइन? अनि उहाँको लागि गवाही बन्ने भनेको चाहिँ ख्रिस्टको निम्ति जिउने, खडा हुने, ख्रिस्टको विषयमा मान्छेको अगाडि ज्यान पनि नभनेर के भन्छ समर्पित हुने, त्यसको बारेमा हामी दोस्रो पोइन्टमा हामी गइहालौँ। दोस्रो पोइन्टमा चाहिँ प्रत्येक व्यक्तिले परमेश्वर के भन्न चाहनुहुन्छ त्यसको प्रकाश प्राप्त गर्न सकुन्। मतलब परमेश्वरले के भन्न चाहनुहुन्छ, आज हामी तपाईँको अगाडि यो परमेश्वरको वचन हेरिरहेछौँ होला, कहिलेकाहीँ मैले ती कुराहरू भन्दाखेरि मेरो आफ्नो शब्दहरू, आफ्नो बुद्धिहरू, आफ्नो सम्झनाहरू मिल्या छैन होला, तर बाइबलमा जब तपाईँले पढ्नुहुन्छ नि त्यो त केवल परमेश्वरको जीवित वचन हो। तपाईँले यसरी सुन्नुपर्छ, यसरी विचार गर्नुपर्छ, किनभने जब जब परमेश्वरको वचन प्रकटित हुन्छ नि, घोषणा हुन्छ नि, त्यहाँ शक्ति आउँछ, त्यो त्यसै फर्किँदैन, त्यसले उत्तर ल्याउँछ, शक्तिशाली हो। मान्छे जेसुकै गरोस्, परमेश्वरको वचनमा सर्वशक्तिमान परमेश्वर काम गर्ने शक्ति सँगसँगै आउँछ, त्यही कुरो। त्यसैले प्रत्येक व्यक्तिले परमेश्वर उहाँको वचनमा के भन्न चाहनुहुन्छ त्यो कुरो उनीहरूको हृदयमा प्रकट भएको बुझ्न सकुन्, परमेश्वरको वचन बुझ्न सकुन् हरेक व्यक्तिमा। मतलब परमेश्वरको वचनको प्रकाश हरेक व्यक्तिले प्राप्त गर्न सकुन्। त्यसैले यसैया 55:11 तपाईँलाई मैले अस्तिको हप्ता पनि भनिसकेको छु, यहाँनिर त्यही शब्द त्यही कुराहरू लेखेको छ। यहाँ के छ, परमेश्वरले भन्दै हुनुहुन्छ यसैया भविष्यवक्ताद्वारा, त्यसरी नै मेरो मुखबाट परमेश्वरले भन्नुहुन्छ निस्किने मेरो वचन पनि हुनेछ। तपाईँले यसैया 55:11 अगाडि पढ्नुपर्छ, त्यसको सन्दर्भ के हो, त्यो मौका व्यर्थै फर्किने छैन। जब त्यो वचन जान्छ नि मेरो मुखबाट, उहाँले भन्नुहुन्छ त्यो व्यर्थै फर्किने छैन, त्यो रित्तै फर्किँदैन, तर मैले इच्छा गरेको काम पुरा गर्नेछ त्यसले, जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। देख्नुभयो, तपाईँ र म परमेश्वरका जनहरू, हामी परमेश्वरको इच्छा हाम्रो जीवनमा भएको देख्न चाहनुहुन्छ। यो संसारमा धन, नाम, सुख विलास के भन्नुहुन्छ, संसारिक तवरले मान्छेले मान्यता दिने कुरा, त्यो सबै कुरामा तपाईँको जिरो होला, तर तपाईँ परमेश्वरमा पक्का हुनुहुन्छ भने परमेश्वरीय कुरा तपाईँको जीवनमा हुन्छ। अनि कतिजना मान्छेहरूको गवाही हामी पढ्न सक्छौँ। मैले भर्खरै एउटा साधु सुन्दर सिंह, तपाईँलाई मैले धेरैचोटि भन्ने गर्छु, साधु सुन्दर सिंहको एउटा किताब पढेको थिएँ। उसले विश्वास गरेको दिनदेखि जुत्ता पनि नलगाउने, जुत्ता पनि छैन, पछि चाहिँ उसले खराउ लगाउन थाल्यो, किनभने ऊ त विदेश पनि गयो नि त, अमेरिका गयो, बेलायत गयो, अस्ट्रेलिया गयो, उता जापान गयो, त्यहाँ त उनीहरूको घरमा अब मैलो खुट्टा लिएर उनीहरू त्यहाँ त खुट्टा धुन त आउन सक्दैन, अनि समस्या भयो, अनि जुत्ता। साधु सुन्दर सिंहको एउटा वर्को एउटा लोटा केही हुँदैन थियो, अरू केही थिएन, जुत्ता पनि थिएन, तर ख्रिस्टको लागि. अनि साधु सुन्दर सिंह आज 100 वर्ष पछाडि होइन, उनी 1920तिर चाहिँ अमेरिका पनि गएका थिए, अमेरिका पनि प्रचार गरेका थिए. अचम्मको कहानी छ, कति अचम्मका कामहरू उसको जीवनबाट, चमत्कार परमेश्वरले गर्नुभयो. उनले चमत्कार खोजेन, उनको त केवल परमेश्वरलाई पक्का विश्वास गरे, जे वचनमा छ त्यही. कति दिन त ऊ त जङ्गलमा गएर मजाले प्रार्थना गरेर घुँडा टेकेर बस्ने, के आओस् के जाओस्, परमेश्वरले जब उसलाई केही दिशा दिनुहुन्न अनि त्यसपछि ऊ जान्थ्यो. अचम्मको गवाही छ प्रियहरू हो. हामी आज साधु सुन्दर सिंह सबैलाई त्यो खालको हुँदैन होला, हाम्रो छोरछोरी हुन्छ, परिवार हुन्छ, घर हुन्छ, तर हामी ख्रिस्टकै लागि जिउँछौँ भने संसारको भन्दा हामी फरक हुन्छौँ. त्यसकारणले परमेश्वर आफ्नाहरूसँग बोल्नुहुन्छ आफ्नो वचनबाट. अनि कतिपटक संसारले, संसारको कुराहरूले उहाँको आवाज सुन्न उहाँका आफ्नै जनहरूलाई बाधा गरिरहेको हुन्छ. कतिपटक उहाँ बोल्नुहुन्छ हामीसँग, तर हामी त्यसलाई मान्न तयार हुँदैनौँ, किनभने कतिचोटि हामीलाई सबभन्दा मनपर्ने कुरा त्यही कुराको लागि जिइरहेको छ, परमेश्वरले भन्नु चाहिँ यसो तेरो हुनु पर्दैन, त्यो हामीलाई मान्न गाह्रो हुन्छ, धेरै मान्छेहरूले मान्दैन. अनि कतिचोटि हुनसक्छ त्यस्तो मान्छेहरूले जब परमेश्वरको आवाज आउँछ, जब कोही मान्छेसँग मिलाप गर्न जानुपर्छ तर त्यो मान्छेलाई गएर भेट्ने मन छैन, अनि त्यस्तो भयो भने के हुन्छ, परमेश्वरको काम तपाईँको जीवनमा कमी हुन्छ. त्यसैले अनि यहाँ परमेश्वरको वचनको मतलब के छ भने, जब त्यस्तो वचन आउँछ हामीले पालन गर्नुपर्छ. त्यसैले मैले दोस्रो पोइन्ट भने, प्रत्येक उहाँका जनहरूमा परमेश्वरको सत्य वचन प्रकट होस् ताकि उनीहरूले त्यसलाई पूर्ण रूपमा पालन गर्न सकुन्. जब परमेश्वरको वचन मानिसहरूले पालन गर्छन् त्यहाँ चाहिँ परमेश्वरको शक्ति देखिन्छ. तपाईँलाई यो दोस्रो पोइन्ट मैले अस्तिको चोटि नै भनिसकेको छु. आज तेस्रो पोइन्ट, चौथो पोइन्ट चाहिँ तपाईँलाई म अर्को हप्तामा, तेस्रो पोइन्टमा के छ, प्रत्येक व्यक्तिले जीवनको पुनर्दर्शन देख्न सकुन्. भनेको चाहिँ जब तपाईँ र म विश्वास गऱ्यौँ, एक प्रकारले त्यसलाई रिसेट भन्छ, रिसेट भनेको बुझ्नुहुन्छ. जब हामी आफ्नो संसारिक जीवनमा जिइराखेका हुन्छौँ, हाम्रो योजना, भावना, चाहना फरक फरक हुन्छ, तर जब ख्रिस्टलाई हामी ग्रहण गर्छौँ हाम्रो जीवन रिसेट हुन्छ. तपाईँलाई मेरो बारेमा, रिसेटको बारेमा तपाईँलाई भन्यो भने धेरै कुरा छ. झन्डै झन्डै साधु सुन्दर सिंह जस्तै थिएँ म पनि, त्यस्तो चाहिँ मैले गरिनँ, तर म पैसाको पछि लागेको थिएँ. मेरो धेरै गवाही तपाईँलाई दिन सक्छु त्यसको बारेमा, रिसेट. त्यसैले हाम्रो तेस्रो प्रार्थना के हुनुपर्ने मण्डलीको लागि, ख्रिस्टको मण्डलीको लागि भन्दाखेरि, अङ्ग्रेजीमा चाहिँ रिभिजन लाइफ भनेको चाहिँ जीवनको बारेमा फेरि एउटा दर्शन देखोस् हरेक व्यक्ति. मैले अघि सुरुदेखि नै भनिसकेँ, चाहे जोसुकै होस्, तपाईँहरू जसले अहिलेसम्म येसुको नाम ए भनेर पनि कसैलाई बताएको छैन, कसैको निम्ति एउटा प्रार्थना गरेका छैन, उहाँको निम्ति एउटा पनि दुःख भोगेका छैन, कहिल्यै सोचेका छैन, तर तपाईँले विचार गर्नुहुन्छ म पनि मुक्ति पाएको विश्वासी, तपाईँको निम्ति पनि परमेश्वरको योजना छ, दर्शन छ, तपाईँले देख्नुपर्छ. तपाईँको जीवन परमेश्वरको योजनाको लागि, दर्शनको लागि, उहाँको बोलावटको लागि रिभिजन सेट गर्नुपर्छ. यो चाहिँ तेस्रो, हरेक व्यक्तिको निम्ति त्यसको लागि प्रार्थना गर्नुपर्छ. त्यस कारण हामी यहाँ बनावटी कुरा गरिराख्दैनौँ, न कसैलाई कर्काप हुन्छ, त्यो त तपाईँ मैले खुसीले गर्ने कुरा हो नि. परमेश्वरको राज्य जहिले पनि खुसीले हुन्छ, विशेष गरी जवानहरूमा यो जोस हुनुपर्छ, किनभने उनीहरूको दिमाग पनि हुन्छ, समय पनि हुन्छ, सबै कुरा हुन्छ, रोग लागेको छैन होइन, जे खाए पच्छ, जहाँ जान सक्छ, कुदेर हिँडे हिँडे दिनभरि कुद्न सक्थेँ म कुनै दिन, अहिले चाहिँ एकछिन पनि कुद्न सक्दैन, ओके, त्यस्तो दिन पनि आउँछ नि. तर परमेश्वरको कामको लागि तपाईँ रिभिजन गर्नुहोस् तपाईँको जीवन, मतलब हाम्रो जीवन एउटा एउटा. तर कतिजना मान्छे के हुन्छ, जन्मिन्छ सानो सानोमा, स्कुल नजाने स्कुल जाँदैन, स्कुल जाने स्कुल जान्छ, हुँदै जाँदा के हुन्छ, स्कुल जाने पढ्छ, जाहिर खान्छ, अलि यताउता हुन्छ, बिहे गर्छ, नजाने के गर्छ, यता र उता गर्छ, कोही आर्मीमा जान्छ, कोही आरो काट्न जान्छ, कोही के गर्छ, बिहे गर्छ, छोरी हुन्छ, फेरि छोरीलाई पढाउँदै जान्छ, ऊ बुढो हुन्छ, म जस्तै हिँड्न नसक्ने हुँदै जान्छ होइन, स्वर्ग अनि मर्छ. तपाईँको जीवन त्यति मात्रै छ भनेदेखि चाहिँ रिभिजन गर्नुहोस् आज, त्यति मात्रै जीवन होइन, त्यो भन्न खोजेको मैले. परमेश्वरको मिसन काम तपाईँको जीवनमा के छ, यो सबभन्दा महत्त्व। त्यस कारणले हामी मण्डलीमा जुन प्रार्थना गर्छौँ नि, हरेक व्यक्तिले जब प्रार्थना गर्छ नि, दुईवटा पोइन्ट मैले अघि नै दिइसकेको छु। तेस्रो पोइन्ट, हरेक व्यक्तिले एउटा दर्शन देख्नु पर्यो। कसैको लागि होइन, पास्टरले भनेको कारणले होइन। अब यहाँ त धेरै जस्तो मान्छेको विचार चाहिँ के छ भने, मण्डली फलिफाप बढ्दै गयो, हुर्किँदै गयो भने पास्टरको के भन्छ महिमा हुन्छ जस्तो, क्या होइन। अरूले चाहिँ अलि अप्ठ्यारो अप्ठ्यारो पार्ने, धेरै जस्तो छुट्टै छुट्टै कुरा गर्ने। थाहा छ मैले तपाईँलाई यो शब्दको बारेमा छौँडाले तिनीहरूलाई अट्याक गराएछ भन्छु। हो छौँडा, किनभने एकता पो परमेश्वर होइन। जब त्यहाँ विद्रोह विभाजन अनि त्यसपछि त्यो मण्डलीमा शरीरको रूपमा छैन त के हो, प्यारालाइज भने नि। तपाईँहरू सबैको जोस हुनुपर्छ, तपाईँहरू जस्तो छ जहाँ छ त्यही परमेश्वरले बोलाउनु भएको छ, तपाईँलाई उहाँको शक्ति दिनुहुन्छ, तपाईँले उहाँको लागि जिउनु सक्नुहुन्छ। त्यस कारण मेरो तपाईँहरूप्रतिको अनुरोध, जस्तै पावलले गरेको जस्तै नम्र निवेदन के हो, तपाईँ जो चाहिँ पढेको, जो चाहिँ ठुलो, जो चाहिँ बोल्नु सक्छ मात्रै होइन कि, तपाईँ जो चाहिँ सानो कहिल्यै पनि उठ्या छैन, तपाईँलाई कसैले पनि आएर जयमेसी पनि भन्दैन, जसलाई पनि तपाईँले नै जयमेसी भन्नुपर्छ। तपाईँले पनि सोच्नुहोस् कि परमेश्वरको योजना तपाईँको लागि के छ। तपाईँको आफ्नो योजना मलाई थाहा छ, तपाईँले जागिर खाने हो, पैसा कमाउने हो, होइन, राम्रो केटीसँग केटासँग बिहे गर्ने हो, घर बनाउने हो, होइन, भ्याएसम्म अमेरिका जाने हो, अमेरिका पनि केही सजिलो छैन अहिले चाहिँ। प्रियहरू हो त्यो कुरो चाहिँ तेस्रो पोइन्ट आज मैले तपाईँलाई सिकाउन खोजिरहेको छु। अब हाम्रो बोलावटको सम्बन्धमा कुरा गर्दाखेरि मैले यहाँनिर स्लाइड पनि बनाएको थिएँ। आज यो इन्टरनेटको गडबडीले तपाईँलाई मैले स्लाइड गर्न भ्याइन। तेस्रो नम्बरमा स्लाइड, तेस्रो नम्बरको, अनि यहाँनिर मैले अघि भने 17 अध्याय योहन्नाको 17 पद, यहाँनिर के लेखेको छ भने, तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। सत्यमा पवित्र पार्ने, यो बिचमै उठेर हिँड्ने चलन किन हो? माफ गर्नुहोस् है, म यो मलाई यति डिस्टर्ब हुन्छ। तपाईँहरू यो वचन सुनुन्जेल बस्नुहोस्, नत्र भने बिचमा नउठ्नुहोस्। यो मलाई मन पर्दैन, मलाई जहिले पनि मन नपरे हुनेले आज चाहिँ बोलिदिइहालेँ। म उताबाट पनि देख्छु नि, यु नो वाट, इफ यु डोन्ट थिङ्क गड इज स्पिकिङ डोन्ट कम, होइन। तपाईँलाई म भनौँ, अब यहाँ अर्कै कुरा, मैले विश्वास गरेको 43 वर्षमा सम्पत्तिको समयमा कहिले एकचोटि पनि छैन। म जस्तोले त गर्न सक्छु, तपाईँले सक्नुहुन्न। तपाईँको हृदयमा प्लेन कस्तै छ? ख्रिस्टमा नयाँ जन्म पाएको व्यक्ति सबभन्दा ठुलो कुरा के हुन्छ, ख्रिस्टप्रति प्रेम हुन्छ। प्रेम हो, उहाँले त तपाईँहरूको लागि प्रेम गर्दा त उहाँको शरीरमा काँटी ठोकिएको सहनु भयो, बाला सहनु, यो ख्याल ख्याल हो। कति मान्छेहरूले विश्वासको कुरालाई पनि, क्रिस्चियनिटीको कुरालाई पनि अरू धर्म जस्तै मान्छ। यस्तो व्यक्ति परमेश्वरको नआएको हुन सक्छ। प्रियहरू हो, ध्यान दिनुहोस्, परमेश्वरलाई जीवन दिनुहोस्। तपाईँ नयाँ हुनुहुन्छ, कोही ख्रिस्टमा छ नि नयाँ सृष्टि, त्यो त मैले वचन मात्रै भने, तपाईँको जीवन खोइ नयाँ परिवर्तन आउँछ नि प्रियहरू। त्यही कारण मलाई यो समय ठिक मान्दा हिँड्ने मान्छे मलाई मन पर्दैन, त्यस्तो मान्छेलाई मैले भित्रबाट ठिक सम्झिनँ। परमेश्वरले माफ गर्नु, हामी परमेश्वरका हौँ भने अरूभन्दा असल हुन्छौँ, ज्योतिका सन्तान हो कि। टाइम पनि म्यानेज गर्न सकेन भने के असल हुन्छ? तपाईँहरू मेरो हातमा भएको कुरा हो नि त, टाइम त होइन। मान्छेलाई परिवर्तन गर्ने चाहिँ हाम्रो हातमा छैन, परमेश्वरलाई गर्नुहुन्छ। त्यस कारणले त्यो कुरो म तपाईँलाई भनिहालेँ। यहाँनिर योहन्ना 17 अध्यायको 17 पदको कुरा गरेछ, त्यो चाहिँ हाम्रो बोलावटको कुरा हो, होइन। सरस्वती, आज अब ढिलै भइसक्यो, म तपाईँलाई अगाडि बढाउन चाहन्छु। परमेश्वरको वचनप्रति संवेदनशील र सचेत हुन आवश्यक छ यो कुरा, परमेश्वरको वचनप्रति। किनभने योहन्ना 17:17 के छ, तिनीहरूलाई सत्यतामा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। हामीलाई पवित्र पार्ने, हामीलाई परमेश्वरको बोलावटमा राख्ने भनेको के हो? परमेश्वरको वचन। परमेश्वरको वचनले तपाईँलाई मलाई रूपान्तरण, तपाईँलाई मलाई परिवर्तन, तपाईँलाई मलाई पवित्र पार्ने कुरा हो। त्यसकारणले जहिले पनि परमेश्वरको वचन पढ्थे, अघि हामीले यसैया 55:11 पढ्यो, भन्नुहुन्छ परमेश्वर आफैले भन्नुभयो उहाँको वचन रित्तै आउँदैन भनेर, होइन? कुनै पनि परिवर्तन उहाँको वचन पालन गर्नेद्वारा मात्र हुन्छ। तपाईँले उहाँको वचन पालन गर्ने धेरैले यहाँ बस्नु भएको छैन भने तपाईँको जीवनमा केही हुनेवाला छैन। तपाईँले अरूलाई भान पार्दै हुन्छ कि तपाईँ क्रिस्चियन हो, तपाईँ आफैलाई भित्र मनमा थाहा छ तपाईँ होइन। तपाईँद्वारा अरूलाई त के फरक, तपाईँ उहाँको लागि गवाही हुन्छ, तपाईँमा ख्रिस्टिएको हुनु पऱ्यो नि त। त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले परमेश्वर जब हामीसँग बोल्नुहुन्छ, उहाँको वचनद्वारा नै बोल्नुहुन्छ, त्यसलाई पालन नगरेर बेवास्ता गर्दा चाहिँ एउटा महत्त्वपूर्ण मौका चाहिँ गुम्न जान्छ। जब हामी प्रार्थना गर्छौँ, परमेश्वर उहाँको वचनद्वारा डोर्याइनुहुन्छ, उहाँले आफ्नो वचनद्वारा हामीलाई उहाँको मार्गमा गाइड गर्नुहुन्छ। जब हामी उहाँले दिनुभएको वचन पालन गर्छौँ र त्यसलाई हाम्रो काममा लगाउँछौँ, एक्सन, एउटा कुरा सुन्ने अनि पालन गर्ने भने चाहिँ त्यो एक्सनमा उत्रिने, उहाँको अनुग्रहको शक्ति तपाईँ र मेरो जीवनमा देख्छौँ काम गरेको। जब वचन पालन गर्छ नि, तपाईँको आफ्नो शक्ति होइन कि, उहाँको शक्ति तपाईँमा काम गरेको तपाईँले अनुभव गर्नुहुन्छ, किनभने तपाईँलाई त्यो परमेश्वरको बोलावट अनुसारको वचन अनुसारको काम गर्ने शक्ति चाहिँ उहाँबाट मिल्छ। तपाईँको आफ्नो शक्तिले, मेरो आफ्नो शक्तिले यो सम्भव छैन, त्यसले मद्दत गर्नुहुन्छ। त्यसैले परमेश्वरलाई हाम्रो जीवनमा हामीले कसरी अनुभव गर्ने, हाउ डु वी एक्सपिरियन्स गड, एक्सपिरियन्सिङ गड इन आवर लाइफ भन्छ नि, हाम्रो जीवनमा परमेश्वरलाई अनुभव कसरी गर्ने भन्दाखेरि चाहिँ उहाँको वचन सुनेर पालन गर्ने। जब उहाँको वचनलाई पालन गर्छौँ भनेको चाहिँ गर्नु पर्यो, होइन? आज्ञा पालन भन्छ नि, ओबिडियन्सले चाहिँ त्यो स्वर्गीय ढोकाको लकहरू खोल्छ अरे क्या, उहाँको हात अब आउँछ। तपाईँको आज्ञा पालनले चाहिँ उहाँको हात काममा लाग्छ, होइन? बुझ्नुहुन्छ? त्यो एउटा की जस्तो भयो नि। त्यसकारणले परमेश्वरलाई अनुभव गर्ने एउटा तरिका थियो, तपाईँसँग परमेश्वरको उपस्थिति, परमेश्वरको सङ्गति, परमेश्वरको काम, तपाईँ परमेश्वरमा बढ्ने कुरा, एउटा मण्डलीको हिसाबले प्रस्तुत हुने कुरा चाहिँ त्यसबाट हुन्छ। उहाँको वचन पालन गर्दा उहाँले हामीलाई इम्पावर भन्छ, इम्पावर गर्ने भन्ने थाहा छ, सशक्ति गर्नुहुन्छ, शक्ति दिनुहुन्छ, होइन? अनि त्यसैले जब उहाँ बोल्नुहुन्छ, उहाँले हामीलाई उहाँको योजना वा उहाँले दिएको निर्देशन गाइड हामीलाई थाहा हुन्छ। त्यो चाहिँ एउटा महत्त्वपूर्ण उदाहरण हामीले भर्खरै हेऱ्यौँ, त्यो चाहिँ यसैया 55:11। यहाँ हामी उहाँको वचन पालन मात्र होइन, जब उहाँको वचनमा विश्वासद्वारा हामी पालन गर्छौँ, उहाँको शक्ति उहाँको वचनद्वारा पुरा गर्नलाई उहाँ आफ्नो शक्तिद्वारा तपाईँ र म जसले पालन गर्दैछ, वचन सुन्दैछ, काम गर्न थाल्नुहुन्छ। त्यसैले हामी आफ्नै शक्तिमा केही पनि गर्न सक्दैनौँ, तर उहाँको वचन पालन गर्दा उहाँ हामीलाई पवित्र आत्माद्वारा त्यो काम पुरा गर्नलाई हाम्रो मौका हुन्छ, किनभने उहाँले त्यहाँ संलग्न हुन्छ। जहिले पनि परमेश्वरको अनन्त काम गर्दाखेरि, तपाईँले वचन अनुसारको काम गर्दा, तपाईँ एक्लै हुनुहुन्न, परमेश्वर आत्माद्वारा तपाईँसँग काम गर्नुहुन्छ। अझ भन्नुपर्दा उहाँको वचन जब हामीलाई दिनुहुन्छ, उहाँ काम गर्न तत्पर भएर दिनुहुन्छ, उहाँ एकदम तयार हुनुहुन्छ। जब हामी विश्वासद्वारा उहाँको वचन पालन गर्छौँ, हामी उहाँको काममा सहभागी हुन्छौँ र उहाँलाई अनुभव गर्न सक्छौँ हाम्रो जीवनमा, एक्सपिरियन्सिङ द प्रेजेन्स अफ गड, परमेश्वरको उपस्थिति र उहाँको हामी सँगसँगैको कामको अनुभव गर्न सक्छौँ। धेरै जस्तो व्यक्ति, अहिले साधु सुन्दर सिंहको कुरा भने नि, उसले त पटक पटक एकचोटि नेपालमा आउँदै गर्दा के रहेछ भने, दुईजना माग्ने मान्छे रहेछ, अनि उसको माग्ने तरिका के रहेछ भनेदेखि, एउटा चाहिँ मरेतुल्य भएर सुत्ने अनि अर्को चाहिँ कराउने, रुनी, मेरो साथी मर्यो, अब यसलाई लगेर दाह संस्कार गर्ने पैसा छैन, अब पैसा दिन्छ नि, होइन? साधु सुन्दर सिंहले चाहिँ के छ, उसको केही पनि थिएन, त्यही एउटा फास्टो थियो, दिदी, अनि ऊ गयो, अनि केही समयपछि त्यो मान्छे रुँदै आइपुग्यो, के भयो भन्दाखेरि त अनि उसले सबै कुरा खोल्यो, हामी चाहिँ यसो गर्ने गर्थ्यौँ तर जब तिमीसँग खास्टो लिएर गयो मेरो छोरा त के अरे मेरो साथी त उठेन, हामी त वर्षौँदेखि यसो गरेको अहिले त ऊ त मऱ्यो भनेको मतलब त्यो पनि एउटा के हो परमेश्वरको शक्ति त्यहाँ देखा पर्यो। साधु सुन्दर सिंहको अगाडि चाहिँ कसैले अभिनय पनि गर्न मिलेन, बुझ्नुहुन्छ? त्यसले के देखाउँछ? परमेश्वरको अगाडि अभिनय गर्ने डेन्जर कुरा हो नि, होइन? डेन्जर कुरा हो नि, त्यस्तो कुरा हामीले यहाँनिर बुझ्दछौँ। त्यस कारणले परमेश्वरको उपस्थिति अनुभव गर्ने भनेको तपाईँ चान्सु नै नछान्नुहोस्, तपाईँले घमन्ड गर्नु चाहिँ पर्दैन, किनभने परमेश्वरले चुन्नु भएको नि तपाईँ र मलाई। तपाईँ स्वर्गीय पुजारी गिरी भनेर पत्रुसले पत्रुसमा भनेका छन्, तपाईँ र म चाहिँ राजकीय पुजारी गिरी, किनभने परमेश्वर हाम्रो मुख्य, हामीलाई चलाउने हुनुहुन्छ। त्यसैले त्यो वचनको प्रम्प्टिङ भन्छ एउटा चाहिँ, तपाईँलाई कतिखेर थाहा हुन्छ कि परमेश्वरको वचन मलाई आउँदैछ? कहिलेचोटि तपाईँले कण्ठ गरेको पदहरू, कहिलेचोटि बाइबल पढ्दै गर्दाखेरि ठ्याक्कै यो चाहिँ तेरो जीवनमा यो चाहिँ छैन नि त, अथवा तैँले यो गर्नुपर्छ नि त भन्ने ठ्याक ठ्याक आउँछ क्या? र हामी स्वार्थमा मात्रै रह भने के हुन्छ? त्यो देख्दा पनि देख्दैनौँ, देखिहाल्यो भने वास्ता गर्छ। तर तपाईँले जब त्यो सुन्नुहुन्छ नि, तपाईँ कोहीसँग समस्या छ कि तपाईँले केही गर्नुपर्छ कि कोही बिरामीलाई भेट्न जानुपर्छ कि कसैलाई सहयोग पुऱ्याउनु पर्छ कि, तपाईँलाई आउँछ अनि तपाईँले गर्न सक्नुहुन्छ व्यवस्था गर्छ। तर जब तपाईँले गर्नुहुन्छ नि, तपाईँमा परमेश्वरको शक्ति अनुभव गर्नुहुन्छ, किनभने त्यो परमेश्वरबाट आएको प्रम्प्टिङ हो। तेस्रो नम्बरको कुरा अब हामी सुरु गर्छौँ, प्रत्येक व्यक्तिले परमेश्वरको पुनर्दर्शन देख्न सकुन्, रिभिजन लाइफ। सो तपाईँ आज यति मात्रै छ, मलाई थाहा छैन यहाँ जुममा कतिजना हुनुहुन्छ, उहाँहरूले कसरी सुन्नुहुन्छ, अनि मलाई मेरो अनुरोध के छ भने तपाईँ जुममा गएर के भन्छ हाम्रो अनलाइनमा गएर सुन्नुहोस् आजको वचन, किन हामी सबैको लागि महत्त्वपूर्ण छ। हामी हरेकले नै, चाहे हामी एकदमै म त के पनि गर्न सक्दिनँ भन्ने व्यक्ति किन नहौँ, रिभिजन त्यो हाम्रो जीवनका जीवनमा परमेश्वरको काम के हो, उहाँको बोलावट के हो, उहाँको इच्छा के हो, हामीले त्यसलाई देख्नु पर्यो। हाम्रो जीवन अघि मैले भनेको जस्तै एउटा सर्कल नहोस्, होइन? त्यसैले परमेश्वरको वचनमा हामीले ध्यान दिनुपर्छ। त्यसैले अघि यसु प्रभुले भन्नुभएको कुरा, तिनीहरूलाई सत्यमा पारिदिनु, पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। अनि त्यसपछि तपाईँले 17:18 वर्ण हेर्नुभयो भने उहाँले के भन्नुहुन्छ, जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले तिनीहरूलाई संसारमा पठाएको छु। येशु प्रभुलाई संसारमा परमेश्वरले एउटा विशेष काम गर्नलाई पठाउनु भयो। अब यहाँनिर के हुन्छ भने येशु प्रभुले हामीलाई जब उद्धार गर्नुहुन्छ हामीलाई पनि संसारमा पठाउनु भएको छ, मतलब हामी जुन ठाउँमा छौँ हाम्रो लागि पठाइएको कुरा हाम्रै वरिपरि हुन्छ, हाम्रै साथी सङ्गति हुन्छ, हाम्रै परिवार इष्टमित्र हुन्छन्। परमेश्वरले तपाईँ र मलाई पठाउनु भएको छ अनि 17:19 तिनीहरूको खातिर म आफूलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन। त्यसैले पवित्र हुने कुरा चाहिँ उनीहरूको खातिर म आफैलाई पवित्र पार्दछु, खास अर्थ के हो थाहा छ? परमेश्वरले पिताले येशु प्रभुलाई संसारमा किन पठाउनु भयो? एउटा मिसनको लागि, एउटा काम गर्नलाई, मानिसहरूको पापको बलिदान हुनलाई। अनि उहाँले चाहिँ आफैलाई पवित्र पार्नुभयो मतलब के हो? उहाँले आफ्नो काम पुरा गर्नुभयो। अब तपाईँ र मलाई पनि के भन्नु छ यहाँ, आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हो। हामीहरू पनि परमेश्वरको वचन अनुसार परमेश्वरको सेवामा एक हिसाबले लाग्न सकौँ, अनि परमेश्वरको सेवामा लाग्ने कुरा चाहिँ पवित्र हुने कुरा हो। 19 पदमा के अरे 17 पदमा प्रभुले प्रार्थना गर्नुभएको छ, तिनीहरूलाई सत्यतामा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। 18मा आज अलि लामै हुने भयो, छोटो भनेको झन् लामो हुन्छ यो गाडागुडुक भएर। अनि यहाँनिर 18 पदमा प्रभु भन्नुहुन्छ, जसरी तपाईँले संसारमा तपाईँले मलाई संसारमा पठाउनु भयो म पनि तिनीहरूलाई संसारमा पठाउँछु। यहाँ हामीलाई पवित्रीकरण उहाँको सत्य वचनद्वारा गरिएको छ, मतलब उहाँको सेवाको निम्ति हामीलाई अलग गरिएको छ, परमेश्वरको इच्छा पुरा गर्नलाई, उहाँको काम गर्नलाई, उहाँको मिसन गर्नलाई। त्यसैले पवित्र हुनु भने चाहिँ चुपो लाएर केही पनि नगरेर बस्ने मात्रै होइन कि, पवित्र हुनु भनेको चाहिँ पुरा हृदयले यी परमेश्वरको सेवा गर्नु, यो पवित्रताको कुरा, परमेश्वरको निम्ति अलग हुनु, यो शब्द बुझ्नु पर्यो, होइन? हामीले त्यहाँ अरू कुरा मिसाउनु हुँदैन, स्वार्थ मिसाउनु हुँदैन। यसपछि महिमा केवल परमेश्वरलाई दिनु पर्यो। जसरी येशू प्रभु परमेश्वरको काम गर्न संसारमा पठाइनु भयो, त्यसै गरी हामी पनि उहाँको काम गर्न संसारमा पठाइएका छौँ अथवा पठाइन्छौँ। यी कुराहरूलाई गहिरो विचार गरौँ कि तपाईँ पवित्र गरिनु भएको छ। त्यसो हो भने तपाईँ पनि येशू जस्तै संसारमा पठाइनु भएको छ कि तपाईँ उहाँको कामको निम्ति पठाउनु भएको छ। वास्तवमा 18 पदमा संसारमा पठाउने चाहिँ तपाईँ र मलाई हो। यो पदमा जो प्रार्थना गर्दै हुनुहुन्छ नि येशू प्रभुले, हाम्रो लागि गर्नुभयो, मैले अघि तपाईँलाई भनिसकेँ। त्यसैले यहाँ सत्यताले चाहिँ तपाईँ र मलाई पवित्र गरेको हुन्छ। त्यसको मतलब चाहिँ के हो र यहाँ 17:19मा प्रभु प्रार्थना गर्नुहुन्छ, तिनीहरूको खातिर म आफूलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। हामी क्रिस्चियन हौ साँच्चै भनेदेखि हामी कसरी संसारको मानिसहरूले हामीलाई चिन्दछ, त्यसबाट हामी क्रिस्चियन हौ कि होइन भन्ने थाहा हुन्छ, हाम्रो गवाही कस्तो भइराखेको छ, होइन? त्यसैले हामी जब कुनै मानिसबारे विचार गर्छौँ, हामीलाई उनीहरूबारे धेरै कुराहरू थाहा हुन्छ। अनि एक क्रिस्चियन उसको बारेमा विचार गर्यो भने मान्छेहरूले उसको बारेमा के चिने, के थाहा पाएको छ, उसलाई कसरी चिन्दछ, त्यो एकदम महत्त्वपूर्ण कुरा हो। कतिचोटि हामीले त्यसलाई ध्यानै दिँदैनौँ। मैले यस्तो मान्छेहरू पनि देखेको छु, वर्षौँ भएको हुन्छ उसको परिवारमा, उसको काम गर्ने ठाउँमा, उसको वरिपरि उसले म क्रिस्चियन भनेर पनि भन्न सके हुँदैन। कसरी कसरी तपाईँ त्यो मान्छे पवित्र भएको हुन्छ, परमेश्वरको सेवा कसरी हुन्छ, होइन? कतिजना मान्छेहरू वास्तवमा बाइबलमा चेलाहरूको बारेमा कुरा गर्यो भने त उनीहरू त धेरै धेरैचोटि आफ्नो शरीरमा कष्ट भोग्नु पर्छ, अन्तिममा गएर उनीहरूले मृत्यु नै भोग्नु परेको हामी देख्दछौँ। त्यसकारणले यो कुरा हामीले विचार गर्नुपर्छ। संसारकाहरूले जब हामीलाई हेर्छन्, हामीमा के देख्दछन्? हामीलाई दयावन्त, अनुग्रही, मद्दत गर्न सक्ने, मिलनसार, के भन्छ त्यसलाई, कन्फ्लिक्ट नगर्ने, झगडा नगर्ने देख्छ कि हाम्रो विश्वास अनुसारको सिद्धान्तमा हामी कतिको इमान्दार प्रकारले जिइरहेका छौँ कि हामी झुट्टा बोल्ने खालका छौँ? मान्छेले हामीलाई थाहा छ हामी चाहिँ झुट्टा बोल्छौँ, केही कुरा भन्यो भने त्यो पुरा नगर्ने हुन्छौँ। यो सबै कुरा तपाईँ र मेरो बोलावटभित्र हुन्छ। अनि कहिल्यै मान्छेले हामी विश्वासीको हिसाबले चाहिँ जे कुरा भन्छौँ त्यसलाई पुरा गर्ने गर्नुपर्छ। त्यस कारणले तपाईँले सबै मान्छेलाई हुन्छ भन्नु पर्दैन, हुन्न भन्नु पनि सक्छ, जे कुरा पुरा गर्दैन हुन्न भन्नु पर्यो। अब यो मेरो लागि सबभन्दा ठुलो समस्या हो, म यसो गर्छु अनि त्यसपछि विचारै गरे हुने, कतिजनालाई यसो गर्छु भने आउँछ। कहिलेकाहीँ हामीले विचार गर्नुपर्छ कि यसो गर्छु नभनेर मेरो त्यो दिन समय छैन, भन्नु सक्नु पर्यो, होइन? यहाँ प्रभु येशू भन्नुहुन्छ, तिमीहरू र म सत्यमा पवित्र गरिन्छौँ। अनि यहाँ छ के छ, अङ्ग्रेजीमा सेङ्टिफाइड भन्छ, सेङ्टिफाइड बाई ट्रुथ भनेको चाहिँ पवित्रीकरण भन्यो, परमेश्वरको काममा अलग, होइन? अर्को पोइन्ट यहाँनिर के हुन्छ भने परमेश्वरको काम चाहिँ पवित्रता बिना हुँदैन, अथवा परमेश्वरको काम परमेश्वर बिना हुँदैन। अघि हामीले हिब्रू 12:14 के छ, पवित्रता बिना परमेश्वरसँगलाई चाहिँ सम्बन्ध हुँदैन भनेपछि परमेश्वर हामीसँग नभएपछि हामीले गरेको काम, तपाईँलाई क्लियर भन्छु, जतिसुकै ठुलो काम तपाईँ र मैले गरे जस्तो लाग्छ, परमेश्वरको निम्ति काउन्ट हुँदैन यदि उहाँ हामीमा हुनुहुन्न। उहाँ हामीमा हुनु चाहिँ हामीमा सबै कुरा जानु पर्यो, पाप जानु पर्यो अनि पवित्रता आउनु पर्यो, होइन? त्यसैले यो पवित्रताको प्रयोग चाहिँ अलग गरिएको, अरू कसैको प्रयोगको निम्ति मात्र समर्पण गरिएको होइन, एउटा कसैको लागि समर्पण, त्यो अरूको लागि होइन, होइन? जस्तो तपाईँलाई मैले भन्यो भनेदेखि मेरो चाहिँ यो एउटा फोन छ, होइन, सेलफोन, यो फोन कसले चलाउँछ, मैले, आज पासवर्ड छ यहाँ, आज मेरो अनुहारमा ठ्याक्क हेर्ने बित्तिकै ठ्याक्क खोल्छ, होइन, हिजो आज फेस आइडी भन्छ, यो मेरो फोन हो नि, भनाए भनाएको मतलब यो मेरो निम्ति पवित्र गरेको जस्तो, यो अरूले चलाउन सक्दैन, मैले जे गरेँ त्यही गर्छ, होइन? तपाईँ र म परमेश्वरको निम्ति यसै गरी उहाँको भएर उहाँको काम सेवामा समर्पित हुन्छौँ, अनि त्यो कुरो हामीले विचार गर्नु पर्यो। त्यसैले सत्यतामा भन्दाखेरि चाहिँ पवित्र गरिएको मतलब सत्यको प्रभावमा हामी उहाँको अनुसरण अथवा येशूको उदाहरणलाई हामी पछ्याउने गर्छौँ। उहाँको निम्ति हामी गवाही बन्छौँ, उहाँको चरित्र हामीमा प्रदर्शन हुन्छ, अरू मान्छेले हामीलाई उहाँ जस्तै देख्न थाल्छ, अनि त्यो चाहिँ मण्डलीको सबभन्दा ठुलो के भन्छ त्यसलाई दर्शन, त्यही येशूको चरित्रमा उहाँको स्वभावमा बदलिँदै जाने अनि एक दिन उहाँ जस्तै हुने होइन। अनि युहन्ना 14:6 के लेखेको छ, येशू प्रभुले भन्छ बाटो सत्य र जीवन मै हो, म बाहेक कोही पिता कहाँ जान सक्दैन। त्यसकारण सत्य चाहिँ येशू प्रभु हुनुहुन्छ, येशू प्रभु जब हामीमा हुनुहुन्छ हामी पवित्र हुन्छौँ, भनाएको मतलब हामी येशूको इच्छा गर्ने हुनुपर्छ। त्यसैले एफिसियन 5:1 के लेखेको छ, यसकारण तिमीहरू प्रिय बालक चाहिँ परमेश्वरको देखा सिकी गर्ने, त्यसले परमेश्वरको देखा सिकी येशूको अनुसरण गर्ने भनेको चाहिँ पवित्रीकरण, पवित्र जीवन, उहाँको जीवनमा जिउने, येशू जस्तै चरित्रमा जिउने होइन। त्यो परमेश्वरको राज्यमा भएको व्यक्ति त्यस्तो हुन्छ। हामी परमेश्वरको उद्देश्य र परमेश्वरको कामको निम्ति प्रयोगको निम्ति अलग गरिएको हुनुपर्छ। क्रिस्चियन भनेको चाहिँ त्यो हो। अब हामी धेरैलाई त्यस्तो कुरा थाहा पनि छैन, विशेष गरी अन्य धार्मिक ब्याकग्राउन्डबाट आउने मान्छेहरूको विचारमा के हुन्छ, यो एउटा धर्म, अनि उनीहरूले केवल मन्दिर छोडेर, पूजा गर्न छोडेर बाइबल पढ्छ र चर्च आउँछ, त्यति मात्रै क्रिस्चियनिटी हो। यहाँ त तपाईँले त एकजना व्यक्ति जो सारा ब्रह्माण्ड बनाउनुभयो, तपाईँ र मेरो निम्ति आफ्नो जीवन पनि दिइसकेर बौरी उठ्नुभयो, तपाईँ र ममा आएर जिउनुहुन्छ, उहाँको इच्छा तपाईँ र मैले गर्नुपर्ने हुन्छ, हामी उहाँमा रहनुपर्ने हुन्छ, अनि उहाँको अनुग्रहको शक्ति तपाईँ र मलाई परमेश्वरको सेवा गर्नलाई मद्दत गर्छ। हामी उहाँको उद्देश्यको निम्ति कसरी परमेश्वरले अलग गर्नुहुन्छ, अनि उहाँको महान प्रेम कृपा र उहाँको अनुग्रहको सत्यतामा जो हाम्रो मार्गबाट सुसमाचारमा विश्वास गरेर पश्चाताप गरेर हामी परमेश्वरको मार्गमा फर्किन्छौँ। त्यसकारण क्रिस्चियन जीवन भनेको चाहिँ बाटो बदलेको मान्छेको जीवन हो होइन, त्यो यात्रा हो जुन चाहिँ अब उनीहरू परमेश्वरको बाटोमा हिँडिराखेको हुन्छन्। अब यहाँनिर दोस्रो कोरन्थी 3:16 के छ, तर जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ, अघि तपाईँलाई मैले यो पद भनिसकेको छु। अर्को 3:18 हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौँ, उहाँ हामीमा आउनुहुन्छ, उहाँतिर फर्केपछि हाम्रो आँखा खोलिन्छ। तपाईँले यही दोस्रो कोरन्थीको 4:4 हेर्नुभयो भनेदेखि चाहिँ अविश्वासीहरूको विवेकलाई चाहिँ संसारको देवले चाहिँ पट्टी लाएर बन्द गरेको हुन्छ, बुझ्नुहुन्छ, किन उनीहरूले विश्वास गर्न सक्दैन, तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। त्यही कारण तपाईँ साँच्चै परमेश्वरमा हुनुहुन्छ यस्तै प्रकारले अहिले हामीले हेरेको जस्तै, अनि तपाईँले प्रार्थना गर्नुभयो भने प्रभुले उत्तर दिनुहुन्छ, तपाईँले मान्छेको इन्ट्रेस्ट देख्नुहुन्छ, उसले एक दिन विश्वास गर्छ। मैले धेरै देखेको छु मेरो जीवनमा, के तपाईँले प्रार्थना गर्नुभएको छ त्यसरी, हेर्न खोज्नु भएको छ त्यसरी, त्यो महत्त्वपूर्ण कुरा हो। हामी सबै घुम्टो हटाएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्छौँ, अनि उहाँ एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बदलिँदै जान्छौँ। परम प्रभुबाट यो आउँछ, यो आत्मा जो आत्मा हुनुहुन्छ, अर्को 10-15 मिनट जानेवाला छ है, 12 अलि नाग्यो, त्यसकारण ठिकै छ, खोरै हुनुहुन्छ के भएर होइन। एकजना प्रभुको जन को बारेमा छोटो एउटा गवाही भनेर सिद्धाउँछु, धेरै बाँकी छैन 10 मिनट। जोन म्याक्सवेल, डक्टर जोन म्याक्सवेल, अनि अमेरिकाको एकजना पास्टर हो, धेरै नाम चलेको, अनि तपाईँलाई उसको जीवनको कसरी परमेश्वरमा सेङ्टिफाइड, पवित्रतामा कसरी बढ्यो, परमेश्वरको इच्छामा कसरी बढ्यो, उसको जीवनमा कसरी परमेश्वरले काम गर्नुभयो, यो कुरो तपाईँलाई म भन्न चाहन्छु। अनि हामी हरेकको जीवनमा एउटा समय हुनुपर्छ जुन बेलामा तप परमेश्वरले हामीलाई त्यो काम सुरु गर्नुभयो, अनि हामीले केवल परमेश्वरको एजेन्डा लिएर अगाडि बढ्छौँ, उसको जीवनमा यो कुरा भएको देख्छौँ। हामी एउटा उदाहरण जोन म्याक्सवेल, जो चाहिँ सबभन्दा पहिला इन्डियाना भन्ने स्टेटमा, उनी सानो मण्डलीमा जहाँ चाहिँ 3 मात्रै थिए विश्वासी, त्यहाँबाट सुरु गरेको, अनि उसलाई त्यो बेलामा परमेश्वरले धेरै पाठ सिकाउनु भयो, अनि ऊ परिवर्तन भयो, अनि ओहायो भन्ने ठाउँमा ऊ पास्टरको काम गर्यो, अनि परमेश्वरले ठुल्ठुलो काम गर्नुभयो, अनि उसले धेरै 100 भन्दा बढी किताब लेखेको छ। जोन म्याक्सवेल तपाईँले गुगलमा हेर्नुभयो अथवा इन्टरनेटमा खोज्नुभयो भने उसको धेरै कुरा पाउनुहुन्छ, लिडरसिपको बारेमा धेरै कुरा लेखेको छ। तर उसले कसरी सुरु गर्यो? रिसेट हिज भिजन। उसको भिजन कसरी रिसेट? आज तपाईँहरू कतिजना त अब जसो तसो दिन काटेर पारि जाने तयारमा हुनुहुन्छ होइन, त्यति भइसकेको छैन होला, केही गरौँला भन्ने नै छ नि होइन। तर कतिजना जवानहरू छन् यहाँनिर जो चाहिँ म त केही गर्छु भन्ने छ नि होइन। तपाईँले के गर्दै हुनुहुन्छ? कसको लागि? परमेश्वरको लागि के गर्दै हुनुहुन्छ? आज यो प्रश्न हरेकको लागि हो। जोन म्याक्सवेल, उनको जीवनको उन धेरै कुराको उनको बारेमा धेरै कुराहरू छन्, तर सुरुवातको कुरा परमेश्वरले उनको जीवनमा कसरी काम गर्नुभयो र उहाँको परमेश्वरको उद्देश्य र परमेश्वरको दर्शनमा कसरी डोर्याउनु भयो जोन म्याक्सवेललाई भन्ने कुरा, उनको जीवनको उनको मिसन, उसको भिजन कसरी रिभिजन रिसेट भयो, उसको पुनर्दर्शन उनले कसरी पायो भन्ने कुराको बारेमा हामी यहाँ हेर्छौँ। उनको जीवनमा परमेश्वरको मिसन कसरी निर्धारण भएको थियो, उनी आफैले के भनेका छन् भने, थुप्रै किताबहरू छ तपाईँले पढ्न सक्नुहुन्छ। उसले जनले भन्छन्, म मानिलिन्छु कि मैले सधैँ मेरो सेवामा सुसमाचार प्रचारमा जुन महत्त्व र ध्यान दिनु पर्थ्यो त्यो दिने गरेको थिएँ। भनेको मतलब परमेश्वरकै काम गरिराखेको, पास्टर भएर गएको। उनी भन्छन् जब उनी उनको पहिलो मण्डलीमा एउटा पास्टरको कामको जिम्मा पाएका थिए त्यो इन्डियानामा, अनि उनको मण्डलीमा चाहिँ केवल 3 जना मानिसहरू थिए, अनि उनी एकदम कडा परिश्रम गरे, एकदम रात दिन खटेर त्यहाँ काम गरिरहेको थिए, अनि अलिकति मान्छेहरू बढ्दै गइरहेको थियो, ती सहरका मान्छेहरूले उनले चिन्दै गइरहेका थिए, बिस्तारै उनको मण्डली बढ्न थालेको थियो। र एक दिन उनको मण्डलीको एकजना सदस्य, एकजना बहिनीले उसलाई फोन गरेर अनुरोध गरिन् कि मण्डलीमा एकजना बिरामी छ, धेरै बिरामी छ, गएर भेटेर प्रार्थना गरिदिनलाई अस्पतालमा, मण्डलीमा होइन अस्पतालमा, एकजना बिरामी चाहिँ अस्पतालमा छ। त्यो एकजनाले उसलाई फोनमा भरिन् है। अब यहाँ पास्टरहरू धेरै जस्तो मण्डली के अरे अस्पतालमा जान्छन्। एक प्रकारले भन्नुपर्दा म यहाँ पास्टर हुँदाखेरि मेरो कामै अस्पताल थियो, अनि मैले पाटन अस्पतालको सबै नर्स डक्टर चिन्थेँ, अनि मलाई चाहिँ उनीहरूले के भन्छ म सबै कुरा बुझ्नुपर्ने, अनि कोही कोही नर्सलाई चाहिँ मन पनि पर्दैन थियो किनभने म सबै सोध्थेँ। त्यसकारण एनिवे मलाई याद आयो, अनि यो मान्छेलाई पनि त्यो निम्ता आएछ होइन, एकजना बिरामीलाई गएर भेट्ने। अनि उनी त्यहाँ गए, जुन उनको त्यो उनको कुरा मानेर अस्पतालमा त्यो रोगीलाई, त्यो बिरामीलाई भेट्न गए, प्रार्थना गरे, अनि त्यो मान्छेको नाम चाहिँ बब थियो त्यो बिरामीको। त्यसपछि जोनले बबलाई धेरै पटक भेटे, पटक पटक गएर भेटे, प्रार्थना प्रार्थना गरे। जब उनी बबलाई भेट्थे उनीहरू धेरै कुराहरूमा गफगाफ गर्थे। अब यहाँ पनि हाम्रो गफगाफको क्रममा कसैलाई के मनपर्छ, वर्ल्ड कप आयो भने फुटबल हेर्ने हुन्छ नि यहाँनिर होइन, त्यसको बारेमा, मेस्सीको बारेमा धेरैलाई थाहा छ यहाँ होइन, अरू कतिवटा कुरा थाहा छैन होला, मेस्सीको चाहिँ थाहा छ, मेस्सीको जर्सी कति नम्बरको थियो भने पनि थाहा, यहाँ कतिलाई थाहा हुन्छ होला होइन। त्यस्तै त्यो बबलाई पनि, अब उनीहरूको अमेरिकामा चाहिँ के हुन्छ भने आफ्नो आफ्नो स्टेटमा, आफ्नो आफ्नो स्टेटमा उनीहरूको एउटा टिम हुन्छ, एउटा चाहिँ फुटबल हुन्छ, अर्को चाहिँ यो क्रिकेट के भन्छ, क्रिकेट भन्दैन त्यहाँ, बेसबल भन्छ, अर्को बास्केटबल हुन्छ, उनीहरूको त्यो हुन्छ। त्यो सबै उनीहरूले गफ गरे होइन, अनि सबै कुरा गरे, त्यसपछि प्रार्थना गरे, अनि आए। अनि त्यसो गर्दै गर्दा एक दिन उनी बबलाई भेटेर अर्को ठाउँ पनि धेरै मान्छेलाई भेटेर आउँदै थिए, र अब अफिसमा जानु अगाडि आफ्नो श्रीमतीलाई फोन गर्यो। अनि जोनले आफ्नो श्रीमतीलाई फोन गरेपछि श्रीमतीले चाहिँ फोन उठाउँदाखेरि एकदमै शान्त, बोल्न नसक्ने अवस्थाको हिसाबले त्यहाँ फोनमा कुरा गरे। उनी चाहिँ एकदम निराश देखिन्थ्यो। अनि बबले आफ्नो श्रीमतीलाई सोधिन् के भयो, अनि त्यतिखेर उसको श्रीमतीले बबलाई सुनाइन्, के अरे बब होइन, के अरे जोन, जोन चाहिँ बबलाई भेटेर, बब र जोनको कुरा हुन्थ्यो होइन, धेरैचोटि भेटिसकेका छ अनि धेरै कुराहरू गरेका छ, यहाँसम्म थाहा छ कि बब कुन चाहिँ टिमलाई मन पराउँछ, के गेम मन पराउँछ, के खाना मन, सबै थाहा छ। अनि एक दिन चाहिँ भेटेर पनि आएपछि, अरू मान्छेलाई पनि भेटेर आएपछि बिचबाट आफ्नो श्रीमतीलाई फोन गर्दा श्रीमतीलाई चाहिँ एकदम निराश भएर फोन उठायो। उसले भनिन् के भयो? अनि त्यसपछि श्रीमतीले भनिन् बब चाहिँ छैन अब मर्यो। अनि झस्याङ्ग भयो बब, होइन के अरे जोन, भर्खरै भेटेर आएको। अनि त्यस केवल 15-45 मिनट पछि चाहिँ बब मरिसकेको थियो। अनि अनि फेरि अर्को कुरा चाहिँ भर्खर भेटेर आए कसरी भयो भनेपछि चाहिँ उसको श्रीमतीले भने होइन बब चाहिँ छैन अब सिद्धि फिनिस। अनि अर्को कुरा भने जोनलाई चाहिँ त्यो बबको फ्युनरल गर्नलाई अनुरोध गरेको थियो होइन, तर जब त्यो कुरा आयो त्यो शब्द आयो जोन म्याक्सवेल पास्टरको दिमागमा घन्टी हाल्यो। यस्तो लाग्यो कि एउटा फलामको ढोका छ त्यो बन्द गरेर लक लगाएको छ त्यस्तो खालको, अनि बाहिरबाट घन्टी आएको जो खोल्न सक्दैन त्यस्तो खालको अनुभव भयो उसलाई। अनि त्यसपछि उसले मृत्यु सेवाको अगुवाई गर्ने कुरामा हुन्छ भन्यो, म गर्छु भन्यो। तर त्यो दिन उनीहरूको अर्को एउटा बाइबल स्टडीको प्रोग्राम थियो, उसले श्रीमतीलाई भन्यो त्यो प्रोग्राम क्यान्सल गरिदियो किनभने म यति निराश भएको छु, यसले मलाई यति छोएको छ कि म मान्छेहरूलाई यतिखेर फेस गर्न सक्दिनँ, मैले एक्लै समय बिताउनु पर्छ। अनि एकदमै जोन चाहिँ दुखी थियो। अनि किनभनेदेखि जोनलाई थाहा थियो यत्रो समय भेटेर पनि बब आज गइसक्यो अनि स्वर्ग होइन नर्क गयो, उसलाई थाहा थियो किनभने उसले कहिल्यै बबसँग सुसमाचार बाँड्ने आँट गरेन, कहिले पनि यसुको बारेमा भनेन, दुर्भाग्य। अनि त्यो पास्टर जोन चाहिँ एकदम निराश भयो होइन, कतिपटक भेटेको तर उसले कहिल्यै त्यो मौका लिएन। अनि यतिखेर जोन चाहिँ एकदमै निराश भयो अनि उनले आफ्नो पत्नीलाई भने त्यो त्यो दिन त्यो त्यो चाहिँ क्यान्सल गर्यो होइन, अनि जुन बबको मृत्युको सेवा पनि उसले गरे। जब बबको बबको जीवनमा यो कुरा देखे अनि त्यो मृत्यु भइसकेपछि जब त्यो फ्युनरल थियो अनि त्यो के भन्छ त्यो बाकसमा राखेर रा, बबलाई ल्याइराखेको थियो, अझ जोनको हृदय क्रस भयो। तपाईँ विचार गर्नुहुन्छ नि कुनै मान्छेको बारेमा होइन, तपाईँहरू मेरो परिवार छ, इष्टमित्र छ, साथी छ, मेरो पनि कतिजना मान्छे छ, म प्रार्थना गरिरहेको छु परमेश्वरलाई धन्यवाद होस् मेरो इमिडिएट मेरो आमा बुवा मेरो दाजुभाइ दिदीबहिनी परमेश्वरले बचाउनु भयो होइन, त्यसको कसै मेरो होइन त्यो, म परमेश्वरप्रति धन्यवादी छु। तपाईँले प्रार्थना गर्नुभएको छ त्यसरी यो बबको जस्तो स्थिति तपाईँको पनि आउँछ कि तपाईँलाई यो नर्क जाने कुरा त्यति ठुलो लाग्दैन? परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यति भयानक मृत्यु खप्नलाई संसारमा किन पठाउनु? यदि यो कुरा सिरियस थिएन भने त्यसैले यो जोनले चाहिँ बबलाई सुसमाचार दिनु नसकेको कारणले धेरै पछुतो उनले गरे। त्यस दिनदेखि कति दिनसम्म जोन म्याक्सवेल चाहिँ परमेश्वरसँग स्ट्रगल गरे, जब प्रार्थना गर्न आउँछ त्यो कुराले उनलाई चित्त दुखाउँछ, एकदमै गाह्रो त्यसले उनको हृदय एकदमै छोइराख्यो। अनि त्यसको केही महिनापछि 3-4 महिनापछि परमेश्वरले उसले भन्छन् परमेश्वरले मेरो हृदयमा बदल्न थाल्नुभयो, त्यस बेलासम्म मैले जुन एजेन्डा गर्दै थिएँ त्यो उहाँको एजेन्डा थिएन। जे जे काम जोन म्याक्सवेलले गर्दैथे उनी ठुलो पास्टर बन्ने, धेरै विश्वासी ल्याउने, ठुलो मण्डली बनाउने, उनको त्यही थियो होला परमेश्वरको काम, तर उनको एजेन्डा परमेश्वरले दिएको एजेन्डा थिएन। अनि अन्तमा एक दिन राति जोनले भन्छ म आफ्नो घुँडा टेकेर प्रार्थनामा प्रार्थनाको साथ मैले मेरो एजेन्डा सबै प्रभुलाई सुम्पिदिएँ। जुन जोन भन्छन् त्यसदेखि त्यो दिनदेखि उसले आफू महान प्रचारक हुने, ठुलो ठुलो काम गर्ने, परमेश्वरको मण्डली बनाउने सबै कुरा परमेश्वरलाई सुम्पिदिए। एक एक दिन परमेश्वरको के योजना छ त्यो गर्नलाई आफैलाई समर्पण गरे, परमेश्वरको आफ्नो पूर्ण कुरा परमेश्वरलाई समर्पण गरे, उहाँसँग प्रार्थनामा केवल उहाँको निम्ति एउटा ज्वलन्त साक्षी बन्छु भनेर प्रण गरे। अनि पवित्र आत्माको शक्ति मागे ताकि उनले यो बाटो जान सकुन्। जोन भन्छन् परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो। जोन भन्छन् त्यस बेलादेखि मैले मेरो विश्वास बारे अरूलाई बाँड्न सिकेँ, हरेक दिन मान्छेलाई भेट्यो कि सुसमाचार सुनाउँथ्यो, होइन त्यस दिनदेखि कुनै हप्ता हुँदैन थियो कि उनको मण्डलीमा उनले भेटेका अथवा उसको वरिपरि समाजका नयाँ व्यक्ति नआयो। तपाईँ भन्नुहुन्छ नि यहाँ आज कोही नयाँ हुनुहुन्छ? जोनको जस्तो परमेश्वरको एजेन्डा लिएर नहिँडेसम्म तपाईँ र मेरो अगाडि नयाँ हुँदैन प्रियहरू। त्यही कारण तपाईँको उद्धार कहाँ छ यो प्रश्नबाट सुरु हुन्छ। तपाईँभित्र ख्रिस्ट हुनुहुन्छ भने तपाईँलाई चुलाएर बस्न मन लाग्दैन, किनभने ख्रिस्टको प्रेमले तपाईँलाई बाध्य गराउँछ नि। येशु प्रभुको बारेमा पावलले गलातीलाई के भन्छ? ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ, होइन होइन, उसमा कोरन्थीमा, दोस्रो कोरन्थीमै हो। ख्रिस्टको प्रेम तपाईँ र मलाई बाध्य गराउँछ। त्यस कारणले जोन भन्छन् एक वर्ष प्रभुलाई समर्पण गरे। एक वर्ष जोनले अघि यहाँ रामहरूले भन्दै थियो नि डिसेम्बरसम्म एकजना, गुड, हालेलुया। जोनले के गर्छ 200 जना एक वर्षमा प्रार्थना गरेछ, परमेश्वरलाई समर्पण गर्यो। अनि मैले त्यो लक्ष्यमा एक वर्षमा 12 जना मात्रै पुगेन, 188 जना विश्वासमा गएको छ। अनि मेरो विश्वास अरूलाई बाँड्ने बारे मैले धेरै कुरा सिकेँ। जोन भन्छन् त्यसपछि अरूलाई सुसमाचार बाँड्ने तालिम धेरै मान्छेहरूलाई दिएँ, इक्विपिङ डिसाइपल, अरूलाई चेला बनाउने काममा, होइन। अनि अर्को मण्डली, त्यसपछि अर्को मण्डलीमा उनी सरेका थिए ओहायोमा, अनि त्यहाँ उनले तालिम दिन थाले। उनले 18 जनालाई तालिम दिएका थिए सुसमाचार प्रचार गर्ने र मान्छेलाई ख्रिस्टमा ल्याउने, बाइबल स्टडी गर्ने। 18 जनालाई तालिम दिएका थिए अनि तिनीहरू येशूको निम्ति ज्वलन्त भएर अगाडि बढे। अनि ती व्यक्ति 18 जना मान्छेले 8 वर्षमा 1800 मान्छेहरूलाई विश्वासमा ल्याए, 8 वर्षमा। अब म सायद म त्यति प्रभावकारी नभएर होला, म पनि धेरै प्रयास गर्दैछु यो तालिम दिने, होइन। अब मैले नबुझ्या कि तपाईँले नबुझ्या, गर्नु खोजेको कुरा त त्यही हो प्रभुको, होइन। मलाई मेरो नाम पनि चाहिएन, मलाई के पनि चाहिँदैन, तर मान्छे बाँचोस्, तपाईँ परमेश्वरमा ज्वलन्त भएर अगाडि बढ्नुहोस्। यो कुरा हरेक व्यक्तिको हो। अब मान्छे नबढ्ला चर्चमा, त्यो पनि परमेश्वरको हातमा, तर हामीले परमेश्वरलाई प्रचार गर्ने कुरामा अगाडि बढ्नुपर्छ। जब मण्डली सेवा परमेश्वरले दिनुभएको सेवा उहाँको उद्देश्यलाई पुरा गर्ने समर्पणतामा अगाडि बढ्छ, परमेश्वरले त्यो मण्डलीलाई प्रशस्त आशिष दिनुहुन्छ। त्यसैले मण्डली सेवामा परमेश्वरले दिनुभएको मिसन के हो, उहाँको एजेन्डा के हो, त्यसमा ध्यान दिनुपर्छ। अनि जब उहाँको एजेन्डालाई हामी काम गर्न थाल्छौँ, परमेश्वरले आफ्नो शक्ति हामीद्वारा काम गर्नुहुन्छ। अनि चौथो पोइन्ट जुन चाहिँ अर्को हप्ता हामी सिक्नेछौँ, आज यो जोन म्याक्सवेलको कुरा गर्दै गर्दाखेरि तपाईँहरू व्यक्तिगत रूपमा आफ्नो जीवनमा प्रार्थना गर्नुहोस्, तपाईँको एजेन्डा चाहिँ कसको छ। पहिलो कुरा त मण्डलीमा एक हुनु पऱ्यो भन्ने कुरा, उद्देश्य, महिमा, परमेश्वरको मिसनको लागि। दोस्रो कुरा, हरेक व्यक्तिले प्रार्थना गर्नु पऱ्यो, सुनाउनु पऱ्यो, होइन। यो धेरै अरू कुरा म भन्न चाहनु। चौथो पोइन्ट जुन अर्को हप्ता हामी सिक्नेछौँ, प्रत्येक व्यक्तिले प्रभुको आनन्दको अनुभव गरून्, यो चाहिँ चौथो पोइन्ट हो। अनि येशू प्रभुकै प्रार्थना 17:13 छ, म तपाईँ कहाँ आउने छु, येशूले भन्दै हुनुहुन्छ, तर जबसम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु, यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्, म तिनीहरूले सबै मेरा आनन्द पाउनलाई भन्दछु। त्यसैले प्रभु येशूको प्रार्थना के हो, उहाँले भनेको कुराद्वारा हामीमा उहाँको आनन्द, फेरि पनि उहाँको वचन पाला, होइन। अनि त्यही सबै मेरा आनन्द तिनीहरूले पाउन् भनेर येशू प्रभुले प्रार्थना गर्नुभएको छ। तपाईँ ख्रिस्टमा साँच्चै हुनुहुन्छ भने तपाईँमा उहाँको आनन्द पुरा भएको हुन्छ। एउटा अर्को पद पढ्न चाहन्छु, त्यो चाहिँ पहिलो योहन्ना 1:3-4। अघि मैले दोहोऱ्याउन खोजेको थिएँ यसलाई। हामीले जे देखेका र सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशु ख्रिस्टसँग छ। यो हुनाले के भन्दछ? यो तिमीहरूलाई सुनाउँदैछु भनेको चाहिँ सुसमाचार तिमीहरूलाई भन्दैछौ, येशुको बारेमा भन्दैछौ, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। अनि त्यो सङ्गति चाहिँ के हो त भन्दाखेरि हाम्रो सङ्गति पिता र पुत्रसँग छ, त्यसकारण तिमीहरूको पनि हामीसँग पिता पुत्रसँग सङ्गति होस्। अनि हामी यी कुरा यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। तपाईँ र ममा परमेश्वरको आनन्द पूर्ण हुने कुरा चाहिँ उहाँको सङ्गतिमा आएपछि हुन्छ। त्यसैले उहाँको सङ्गतिको सबभन्दा ठुलो प्रमाण नै हामीमा, किन उहाँको उपस्थितिमा त आनन्द हुन्छ नि, जहाँ आनन्द आनन्द छ भनेर कहाँ हामीले कोरसमा गाउँछौँ नि, होइन? त्यस कारणले परमेश्वरले हरेकलाई आशिष दिउन्। योभन्दा बढी आजलाई यहीँ राख्न चाहन्छु अनि